नमस्कार, यो हो उज्यालो रेडियो नेटवर्क सीधा कुरा प्रश्न विचार काठमाडौँमा 90 मेगाहर्ज। कृषि सम्बन्धी विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। म मिलन तिमिल सिन्हा। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको यो कार्यक्रम देशभरका विभिन्न एफएम स्टेशनसँगै उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम बदलिदो नेपालमा हामी नेपालका फेर्दै गरेका गाउँघर, फेर्दै गरेका व्यवसाय, उद्यम र आमदानीका नयाँ नयाँ बाटा र का अनुभव साटा साट गर्छौं। नेपालको मुख्य खाद्यान्न बाली धान भए पनि पछिल्ला वर्षहरूमा धान खेतीतर्फ किसानको आकर्षण घट्न थालेको छ। धानको सट्टा अरू खेती र पशुपालन गर्नेहरू बढ्दैछन्। तैपनि यसपालि पोहोरको तुलनामा धान उत्पादन बढ़ेको छ। आजको कार्यक्रममा हामी धान उत्पादनको अवस्था र धान खेतीमा आकर्षणबारे किसान र विज्ञसित छलफल गर्छौं। तर शुरूमा कृषि सम्बन्धी खबर साथ हुनुहुन्छ साथी सजना तिमल सिन्हा।
सरकारले यस वर्षदेखि शुरू भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा प्राविधिक सहयोग 100% उपलब्ध गराउने भएको छ। सरकारले परियोजनालाई उपलब्धिमा आधारित सहजीकरण स्मार्ट आउटवेस्ट फेसिलिटेशन सेवा अन्तर्गत 100% प्राविधिक सहयोग प्रदान गर्न लागेको हो। प्राविधिक सहयोग अन्तर्गत कृषि सम्बन्धी सल्लाह, सुझाव र तालिम उपलब्ध गराइनेछ, जसमा कृषिजन्य वस्तुको उत्पादन, भण्डारण, व्यवस्थापन लगायतका सल्लाह सुझाव तथा तालिम दिइन्छ। खाद्य पोषण सुरक्षा सुनिश्चित गर्दै कृषि औद्योगिकीकरण उन्मुख दिगो आर्थिक अवसरहरू सृजना गरी राष्ट्रको समग्र विकासमा टेवा पुर्याउने लक्ष्यका साथ सरकारले यसै वर्षदेखि परियोजना सञ्चालन गरेको हो। परियोजनाका निर्देशक अच्युत प्रसाद ढकालले परियोजनालाई अघि बढ़ाउन यसै वर्षदेखि विभिन्न क्षेत्रमा सहजीकरण सेवा सुविधाको व्यवस्था गरिएको बताउनुभयो। तोकिएका पकेट, ब्लक, जोन र सुपर जोन क्षेत्रमा सेवा सुविधाका कार्यक्रम सञ्चालन हुने उहाँले बताउनुभयो। उहाँका अनुसार कृषि उत्पादन सामग्रीहरू बिउ, बेर्ना, बिरूवा, माछा भूरा लगायतका लागि 50% सेवा सुविधा उपलब्ध गराइनेछ। देशभर 2100 पकेट, प्रत्येक जिल्लामा दुईवटाका दरले 150 ब्लक, 30 जिल्लामा जोन र 7 प्रदेशमा सुपर जोन यसै वर्षमा स्थापना हुने भएको छ। परियोजनाका काम द्रुत गतिमा अघि बढ़िरहेको बताइएको छ। परियोजनाका अनुसार यस वर्ष मुख्य गरी कृषि सामग्री आपूर्तिको व्यवस्थापन, यान्त्रिकरणका लागि सहयोग, भौतिक पूर्वाधार विकासमा सहयोग, अनुसन्धान शिक्षा प्रसार सुदृढीकरण सहयोग, कृषि आधुनिकीकरणका लागि विशेषज्ञको सेवा करार, प्रतिफलमा आधारित प्रोत्साहन अनुदान लगायतका काम हुनेछन्। गएको वर्ष पाँच थरबाट 2 अर्ब भन्दा धेरैको कृषि उपज निर्यात भएको छ। जिल्ला कृषि विकास कार्यालय पाँच थरको तथ्याङ्क अनुसार गएको 12 महिनामा 2,03,58,26,000 रूपियाँको कृषि उपज निर्यात भएको हो। कृषि उपजको निर्यातबाट आमदानीमा समेत वृद्धि भएको कृषि विकास कार्यालय पाँच थरका वरिष्ठ कृषि विकास अधिकृत कमलेश तिवारीले जानकारी दिनुभयो। अघिल्लो 12 महिनामा जिल्लाबाट 1,96,00,00,000 कृषि उपज निर्यात भएको थियो। कुल 69,147.95 टन उत्पादन भएको कृषि उपजको 19,762.34 टन कृषि उपज निर्यात हुँदा 2 अर्ब भन्दा धेरै आमदानी भएको हो। सरकारले बंगुर कुखुरा प्रवर्धन कार्यक्रम विस्तार गरेको छ। बंगुर र कुखुराको उत्पादन वृद्धि तथा व्यवसायीकरण गर्नका लागि उत्पादित मासु देश बाहिर समेत निकासी गर्ने उद्देश्यले कार्यक्रम विस्तार गरिएको हो। केन्द्रीय बंगुर कुखुरा प्रवर्धन कार्यालयका सूचना अधिकारी तथा पशु विकास अधिकृत रमेश कुमार सिंहले गत वर्षदेखि शुरू भएको पिग एण्ड पोर्क अभियान, पिग मिशन कार्यक्रमलाई थप 5 जिल्लामा विस्तार गरिएको बताउनुभयो। उहाँले धनकुटा, मकवानपुर, नवलपरासी, सुर्खेत र कञ्चनपुरमा कार्यक्रम विस्तार गरेको जानकारी दिनुभयो। कार्यक्रमको सहयोगले बंगुरको उत्पादन बढ़नुका साथै बजारीकरणमा समेत सहयोग पुग्ने विश्वास रहेको उहाँको भनाई छ। केही अघि भारतको सरकारी बन्देजका कारण ठप्प भएको अदुवा निर्यात अहिले उताका व्यापारीको अडानले रोकिएको छ। राजस्व दर बढ़ाएको भन्दै भारतीय व्यापारीले आयात रोकेपछि यताबाट अदुवा निर्यात हुन नसकेको हो। काँकडभिट्टा नाकाबाट अदुवा बोकेका कुनै पनि ट्रक भारत गएका छैनन्। भारतीय व्यापारीले नेपाली पक्षलाई खबर गरेर अदुवा नल्याउन भनेका छन्, जसका कारण अदुवा भारत नगएको नेपाल अदुवा उत्पादक तथा व्यवसाय संघका अध्यक्ष नरेन्द्र खड्काले जानकारी दिनुभयो। भारत सरकारले नेपालबाट आयातित अदुवामा अहिले 8% ड्यूटी लगाउन खोजेको छ। उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहेका खड्काले भन्नुभयो, यसबाट आयातकर्ता निरुत्साहित बनेका छन्। सरकारले निर्णय फिर्ता नलिएसम्म नेपालमा उत्पादित अदुवा आयात नगर्ने उनीहरूको भनाई छ। भारतीय व्यापारीको पछिल्लो अडानले बजार पठाउन ठिक्क पारिएका हजारौं क्विन्टल अदुवा गोदाममा थन्किएका छन्। अहिले अदुवाको अन्तिम उत्पादन बजार पठाउने बेला हो। यसअघि गएको भदौमा माउ अदुवा धमाधम बजार पठाउने बेला पनि विषादी र मिसावटको कारण देखाउँदै भारतले अवरोध गरेपछि निर्यात रोकिएको थियो। विषादी नभेटिएको भन्दै 25 दिनपछि निर्यात खुला भएको थियो। भारतमा 1,500 दरका नोटमा प्रतिबन्ध लागे यता अदुवा सहित सबै निर्यातजन्य कृषि उत्पादनको कारोबार प्रभावित भएको छ। भारतीय व्यापारीको कदमपछि अदुवा उता जान नै रोकिएको छ। अहिले किसानका घर घरमा बजार पठाउन तयारी अवस्थाको अदुवा छ। मुख्य बजारले नल्याउन भनेपछि घरमै थन्कने र बिग्रने खतरा बढ़ेको छ। अदुवा उत्पादक तथा व्यवसायीका अनुसार 2 वर्ष यता भारतीय बजारबाट नेपाली अदुवाको माग लगातार घट्दो छ। लामो समयदेखि भारतमा चौकीदारी गरेको पैसाले घर खर्च धानिरहेका डडेलधुरा अमरगढ़ी नगरपालिकाका पदम बहादुर ऐर अहिले घरमै तरकारी खेती गर्न व्यस्त हुनुहुन्छ। तरकारी खेती शुरू गरेपछि उहाँको कमाउनका लागि विदेश जाने मोह समेत भंग भएको छ। गाउँमै व्यावसायिक तरकारी खेती गरेर भारतमा भन्दा राम्रो आमदानी हुन थालेपछि उहाँ 3 वर्षदेखि रोजगारी खोज्दै हिँड्नु भएको छैन। तरकारी खेतीबाट वार्षिक 4 लाखदेखि 5,75,000 रूपियाँसम्म कमाई हुने गरेको उहाँ बताउनुहुन्छ। भारतमा झण्डै 8 वर्ष चौकीदारी गरेर फर्किएका पदम बहादुर अहिले तरकारी खेतीबाटै राम्रो आमदानी मात्र गर्नुभएको छैन, सन्तुष्ट समेत हुनुहुन्छ। अर्काको देशमा चौकीदारी गरी खानुभन्दा आफ्नै देशमा उद्यम गरेर खानु राम्रो भएको उहाँको भनाइ छ।
यो थियो यस हप्ताका कृषि सम्बन्धी खबर। धान खेतीको विषयमा कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कबाट देशभरका विभिन्न एफएम स्टेशन तथा उज्यालो अनलाइन र उज्यालो एप्लिकेशनबाट प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। शुक्रबारको बदलिदो नेपाल कृषि विशेष, अब आजको मुख्य विषयतर्फ लागौं। धान नेपालको मुख्य नै खाद्यान्न बाली हो, तैपनि नेपाल धानमा आत्मनिर्भर छैन, विदेशबाट चामल आयात गर्नुपर्छ। आज हामी धान खेती, उत्पादन अवस्था, पछिल्लो जात र प्रविधि तथा आकर्षण अनि समस्याको विषयमा कुराकानी गर्दैछौ। सबैभन्दा पहिले धान किसानसित कुराकानी गरौं। आज हाम्रो पाहुना हुनुहुन्छ चितवन भरतपुरका 73 वर्षीय तोयनाथ पन्त। उहाँको जीवन नै धान खेतीमा बितेको छ। धान खेतीको विषयमा जानकारी लिन उहाँ विदेश समेत पुग्नु भएको छ। अहिले उहाँको भरतपुरमा 2 बिघा जमिनमा धान खेती छ। उहाँलाई चितवन सहकर्मी राधेश्याम खतिवडाले भेट्नु भएको छ।
यहाँलाई स्वागत छ, धन्यवाद। अहिले कति क्षेत्रफलमा धान खेती गर्दै आउनु भएको छ?
हजुर, पहिला त 3 बिघामा गर्थे, अहिले चाहिँ हाल चाहिँ 2 बिघामा गरेको छु।
किन घट्यो 1 बिघा?
1 बिघामा चाहिँ अलिक पानीको कम भयो, पानी कम भयो हुँदा यहाँ चाहिँ सिँचाइको व्यवस्था छैन, त्यसर फाइदा नहुने भएको हुँदा त्यसलाई तोरी खेती अरूहरू नै गरे।
कृषि कर्मको हिसाबले धान खेती गर्दै आउनु भएको छ होइन? कुन कुन जातको धान लगाउनुहुन्छ, कस्तो छ अवस्था?
होइन, धान चाहिँ त पहिला चाहिँ अब यो मसुली सोसुली लगाइन्थ्यो, अब त्यो हरायो अहिले चाहिँ खास गरेर अलिक पानी कमाउने ठाउँमा राधाचार अनि सावित्री धेरै जसो घोलमा सावित्री लगाइन्छ वार भन्छ यो रामधान भन्ने चाहिँ पानी कमाउन रामधान अब यही नै चलन छ हाम्रो यहाँ धेरै
त्यही चार पाँचवटा जातहरू
अनि अहिले नयाँ यो हाइब्रिडहरू पनि आइरहेको छ तर मैले चाहिँ खास गरेर यो हाइब्रिडहरू धान लगाउन्न किन लगाउन्न भने हाइब्रिड धानहरूमा रोग चाहिँ बढी लाग्ने अब खानालाई नि त्यति राम्रो नहुने त्यसो भए हुँदाखेरिमा अब बिउ पनि नहुने हुँदा मैले स्थानीय जातलाई नै बढी बल गरिरहेको छु
स्थानीय जातहरूमा पनि यहाँको भौगोलिक हिसाबले हेर्दाखेरि कुन चाहिँ अलि राम्रो हुने के छ तपाईँको अनुभवमा
होइन यहाँको हाम्रो यहाँको लागि चाहिँ खास गरेर सावित्री नै धेरै राम्रो भएको छ किनभने सावित्री धानमा ओजन राम्रो आउने चामल राम्रो पर्छ अनि परल पनि ठिकै हुन्छ र हामी किसानलाई चाहिँ काम गरेर खानु मान्छेहरूलाई चाहिँ एकदम बलियो धान हो त्यो खान पनि राम्रै हुन्छ त
अब अलिकति धान खेती गर्दाखेरिको प्रक्रिया हुन्छ नि अब दुई सिजन त यहाँ लाग्दैन एक सिजन धान खेती हुन्छ हुँदाखेरि कुन महिनामा कसरी बिउ कहिले राखिन्छ होइन बिउ राखिसकेपछिबाट अनि खेतको तयारी कुन बेलामा हुन्छ अनि कसरी रोपिन्छ यो विषयमा सरर भनिदिनुहोस् न
होइन यो हामीले बिउ चाहिँ खास गरेर असार लाएपछि चाहिँ असारको 15 हाम्रो पश्चिम चितवनमा चाहिँ सिँचाइ छैन सिँचाइ नभएको हुँदा आकाशकै पानीको भर पर्नुपर्छ आकाशकै पानीको भर पर्नुपर्दा साउनको पहिलो हप्तातिर नै पानी हुन्छ त्यस हिसाबले हामीले त 10-12-15 भित्रमा हामीले चाहिँ बिउ राखिसक्छौँ 1-2 राख्ने सुरु हुन्छ असारको 1-2 बिउ राख्ने सुरु हुन्छ र पछि बर्सात भएपछि अनि रोपाइँ गरिन्छ र त्यो रोपाइँ गर्नलाई चाहिँ आकाशमा चाहिँ हेर्नुपर्ने हुन्छ कतिपयको चाहिँ बोरिङहरूमा पनि तलबाट पानी नआइकन नसरिकन बोरिङ आउँदैन घोल आकाशबाट आउनु पर्यो घोल आएपछि मात्रै रोपाइँ हुन्छ हाम्रो त्यहाँ
यो एरियामा तपाईँले सुरुदेखि नै सिँचाइको समस्या भनेर धेरैचोटि उठाउनु भयो होइन अब खेतीको हिसाबले पश्चिम चितवन उर्वर भूमि पनि भनिन्छ तर सिँचाइको अभाव किन भयो त्यसले के समस्या पाइरहेको छ
होइन सिँचाइको अभाव त यस्तो छ यहाँ नहरहरू छैन सिँचाइको छैन एउटा नारायणी लिफ भन्ने छ त्यसमा चाहिँ साउन लाएपछि मात्रै चाहिँ त्यो चलाउँछ त्यो पनि दक्षिणको सीमित ठाउँमा मात्रै त्यो हुन्छ र अन्य ठाउँमा आकाशबाट पानी आएपछि घोलहरू चल्छ जमिनबाट पानी निस्किएपछि अनि हुन्छ र त यहाँ समस्या के छ भने प्राविधिक रूपमा 18-22 रोप्नुपर्छ भन्ने चाहिँ छ बिउ राखेको तर हाम्रो यहाँ 1.5 पनि चाहिँ को बिउ पनि रोप्नुपर्ने स्थिति हुन्छ आकाशमा हेरौँ पानी पर्दैन पानी छैन यही दुई ठाउँमा भएका त्यो बोरिङहरूले पनि सीमित मात्रालाई मात्रै हुन्छ त्यो अवस्थाले गर्दाखेरिमा यहाँ समस्या चाहिँ सिँचाइकै नै मुख्य चाहिँ समस्या चाहिँ सिँचाइकै छ
अब जस्तो 18 रोपिसक्नुपर्ने बिउलाई 1.5 रोप्दाखेरिको उत्पादनमा घट्ने बढ्ने त्यसले के प्रभाव पार्दो रहेछ
प्रभाव पार्दो रहेछ मेरो चाहिँ अनुभवमा म चाहिँ अहिले चाहिँ 73 भए तर अहिलेसम्म मैले यही कुटो कोदालोमा नै अहिले पनि आफैले हातले चाहिँ गरिरहेको छु तर धेरै फरक पर्छ त्यो मोटाइ हुनलाई फल्नलाई धेरै फरक पर्छ अब फरक पर्दाखेरि नि बाध्यता छ जहिले पानी हुन्छ तहिले गर्ने कुराहरू हुन्छ
अब यत्रो उमेरसम्म कृषि पेसालाई नै अँगाल्दै आउनुभयो धान खेतीलाई नै विशेष गरेर हेर्ने हो भने पहिलाको धान उत्पादन र अहिलेको धान उत्पादनमा केही फरक छ
1-2 अगाडिको र अहिलेमा चाहिँ फरक छ धेरै पहिलाको र अहिलेमा धेरै फरक छ पहिलाको चाहिँ एकदम कम हुन्थ्यो अहिले चाहिँ के भने जमिन चाहिँ थोरै भयो अलि चाहिँ जताउ हो नि मोलहरू हाल्न लाएर अलि बढी भयो अब अर्को कुरा एउटा समस्या चाहिँ के चाहिँ छ भनेदेखि पहिला त्यति रोग लाग्दैनथ्यो त्यति विषादीहरू हाल्न पर्दैनथ्यो अहिले चाहिँ रोगहरू धेरै आयो
के रोगहरू लाग्दो रहेछ धान
अब धानमा कुन रोग भने गवारो अलि ब्लास्ट भन्ने त्यो धानको बाला र सुक्ने त्यसलाई चाहिँ ब्लास्ट भन्दो रहेछ ब्लास्ट कालो पोके यति 3 रोगको चाहिँ यहाँ चाहिँ व्याप्त छ
त्यस्ता रोगहरू लाग्दाखेरि तपाईँहरूले चाहिँ त्यसको रोगको उपचारका पद्धतिहरू चाहिँ के छन्?
होइन, उपचारको पद्धति भन्दाखेरिमा नि अब यहाँ समस्या चाहिँ एउटा के छ भने अब रोग लाग्यो किसानहरूले खास गरेर त्यो यो रोग हो कि किरा हो भनेर चाहिँ धेरैले चाहिँ छुट्याउन सक्दैन। किरा लागिराखेको छ गएर लौ न मलाई चाहिँ रोग लाग्यो औषधि दिनुहोस् भनेर एउटा पसलहरूमा औषधि बेच्ने पसलहरूमा जान्छन् अनि त्यो पसलहरूमा गएपछि अनि जुन बढी पैसा आउँछ त्यो पैसाको चाहिँ औषधि उसले दिएर अनि ल्याएर छर्छ अनि त्यसले काम नगरेको हुन्छ। अब यहाँ चाहिँ प्राविधिकहरूको चाहिँ खास तालिम दिने के गर्ने त्यो चाहिँ तल्लो तहको किसानहरूलाई चाहिँ छैन, उपल्लो तहमा ठुल्ठुला उसमा अब त्यहाँ मैले कतिपल्ट हाम्रो चाहिँ कृषि विकास कार्यालयमा जिल्लामा त्यहाँ जाँदा होइन त भर यहाँ आएर सोध्नुपर्छ प्राविधिक यहाँ आउनु त आउनुपर्छ हामी किसान कहाँ जाने होइन किसान यहाँ आउनुपर्छ भन्ने कुराहरू चाहिँ हुन्छ। अब एउटा उपकेन्द्रमा जाने भन्छ एउटा उपकेन्द्र टाढा टाढा बनाएको छ तर धेरै जस्तो किसानहरू त्यसरी औषधि पसलमै गएर चाहिँ किनेर ल्याउँछन् तर त्यहाँ चाहिँ धेरै चाहिँ सम्पर्क गर्न
अब प्राविधिक विषयमै कुरा गर्नुभयो उपचारका विषयमै कुरा गर्नुभयो अब चितवन त कृषि विश्वविद्यालय भएको ठाउँ नजिकै रामपुर पनि छ त्यसले यहाँको किसानहरूलाई केही सहयोग पुगेको अवस्था छ त्यहाँका केही प्राविधिकहरू आउने यहाँको माटो परीक्षणका कुराहरू होइन कृषिका शिविरहरू राख्ने कुराहरू त्यस्तो केही अनुभवमा छ तपाईँको?
होइन छैन छैन त्यहाँ छ त्यहाँ बनेका छन् अनुसन्धान भएको छ तर त्यो त्यहाँ चाहिँ पर्खालभित्र नै रहेको छ त्यहाँ कृषि विश्वविद्यालय स्थापना दिवसको विसर्जन समारोहमा एकपटक चाहिँ दुई तीन महिना अगाडि चाहिँ त्यहाँ रामपुरमा गएको थिएँ। अब त्यहाँ पनि उपचारिताको निमित्त मात्रै उपचारिता मात्रै चाहिँ गरियो त्यस्तो खास केही चाहिँ केही भएन र त्यो त्यहाँबाट मात्र नभइकन हाम्रो भरतपुर भन्ने हो भनेदेखि तीन किलोमिटरको फरक पर्ला कृषि कार्यालय जिल्ला कृषि कार्यालय र हाम्रो यहाँ तर त्यहीँबाट पनि सहयोग चाहिँ केही पनि भएको छ मैले चाहिँ थाहा पाएको छैन।
अब अलिकति उत्पादनको हिसाबले कुरा गरौँ जस्तो प्रति कट्ठा सयपत्री धान लगाइयो भने कति उत्पादन हुन्छ अनि त्यो उत्पादन भएका वस्तु धानको बजारको अवस्था चाहिँ कस्तो छ के छन् समस्या?
उत्पादनको अब मोल आदि इत्यादि सबै भयो भनेदेखि राम्रो भयो भनेदेखि घोल खेतमा राम्रो बढी मोल हाल्यो भने दुई क्विन्टलसम्म उत्पादन हुन सक्छ साबित्री धान चाहिँ त्यहाँनिर त्यो राम धान अरू धान चाहिँ हुँदैन त्यो चाहिँ अलि हल्का हुन्छ तर समस्या के छ भने उत्पादन गर्यो के अरे मूल्य नै हुँदैन बजारमा अब राज्यले चाहिँ त्यो जिम्मेवारी लिँदैन राज्यले चाहिँ मूल्य तोक्दैन राज्यले किन्दैन अब पछि ती बिचौलियाहरूले दलालहरूले चाहिँ कति भन्यो यति जुन धान किसानहरूकोमा छन्जेल 2000 बिक्री हुन्छ अहिले भन्ने हो भनेदेखि 2021 भन्दा कसैले पनि दिँदैन
क्विन्टलको
तर भोलि 6 महिना 2-3 महिना किसानहरूको निस्किसकेपछि 3500 हुन्छ। अब यहाँ चाहिँ के गर्न लागिएको छ भने मान्छेहरूले चाहिँ खेती गरेका छ इज्जतको लागि मात्र गरेका छ जस्तै मैले 2 बजे गरेका छु मैले चाहिँ इज्जतको लागि मात्रै गरिरहेको छ फलानले बाँझो राख्यो के गर्यो भन्छ भनेर मात्रै गरिएको छ। यहाँ धान उत्पादनलाई हिजो चाहिँ 100 मुरी धान हुने ठाउँमा अहिले चाहिँ खानालाई नपुग्ने स्थिति छ सबै ठाउँमा चाहिँ जमिनहरू चाहिँ प्लोटिङ गरिएको छ यस्तो चाहिँ ग्राभल छरिएको छ अलि त्यो यति ठुलो धान यत्र चाहिँ धान गाँझ हुने ठाउँमा पुरै चाहिँ प्लोटिङ छ ग्राभल छरिएर राखिएको छ राज्यको नीति छैन। म त के भन्छु भने कृषि नीति नै चाहिँ ठिक छैन सरकारले चाहिँ कृषि नीतिहरू चाहिँ बनाउनु पर्यो अनि धनी मुनी मान्छेहरूलाई मात्रै प्रोत्साहन दिने कुरोहरू गरेका छ र
जस्तो मूल्यको हिसाबले तपाईँहरूको धान उत्पादन गरिसकेपछि जुन दिन तपाईँले धान भित्र्याउनुहुन्छ त्यसपछि कहाँ संकलन गर्नुहुन्छ को मान्छेलाई पठाउनुहुन्छ त्यसको बजार कहाँ हो अघि नै भन्नुभयो बिचौलियाहरूको समस्या छ मूल्य छैन भन्ने खालको कुराहरू गर्नुभयो नि त्यो त्यसको अलिकति प्रक्रियाको बारेमा बताइदिनुहोस् न।
हजुर त्यो यस्तो हुन्छ अब हामीसँग अब 2-4 क्विन्टल धान जति बेच्न पर्ने हुन्छ अनि त्यो धान चाहिँ के हुन्छ भनेदेखि कसले किन्छ भनेर यी बजारमा साउमा कोही साउहरूले गाउँघरका यताका साउहरूसँग सोधिन्छ हामीले कतिमा लिन्छौ भनेर उनले कति भन्छन् उनको दयामा बेच्ने पर्छ किनभने अलि दिन राख्न पनि हामीले सक्दैनौ किनभने खेतालाको पैसा तिर्नुपर्ने हुन्छ जोतेको पैसा तिर्नुपर्ने हुन्छ अन्य नुन तेल गरेको पैसा तिर्नुपर्ने हुन्छ त्यो पैसा तिर्नको लागि अनि बाध्य भइन्छ। धानको मूल्य यति हो यतिमा दिनुपर्छ भन्ने कहीँ केही छैन जसले जति मौका पर्यो त्यतिमा घटाएर लिइदिन्छन्, त्यो बाध्यता छ हाम्रो।
यसको विकल्पका विषयमा पनि अरू किसानहरूले तपाईँ आफैले पनि 3 बिघा मध्ये 1 बिघामा तोरीहरू केही लगाउँदै जानुभयो होइन, अरू किसानहरूले पनि त्यस्तो खालको विकल्पहरू केही खोजिराखेको हो अहिले धानबाट राम्रो नभएपछि, के हो अवस्था?
होइन, हाम्रो यहाँ चाहिँ के छ भने पानी सबै अरू किसानहरूले पानी कम हुने ठाउँमा तोरी यस्तो चाहिँ लगाएका छन् अनि पानी भएको ठाउँमा धान नै लगाएको छ। अब अरू विकल्प चाहिँ यहाँ छैन कि केही हो, तोरी सोरी लगाउने धान लगाउने त्यही हो, दुई खेती हुन्छ, कहीँ चाहिँ धान मात्रै हो, चाहिँ घोलहरूमा धान मात्रै हुन्छ, अरू चाहिँ विकल्पमा अरू चाहिँ कुनै खेती नै छैन।
अब जस्तो समस्या त छन्, धान खेती एकातिर सिँचाइ छैन, अर्कोतिर मूल्य छैन, अर्कोतिर प्राविधिक सेवा छैन, होइन के सबै कुरो नराम्रा मात्रै हो त? यदि सबैले धान खेतीलाई नै प्राथमिकता दिएदेखि, धान खेती नै गरिदिएदेखि सहज हुने अवस्था हो कि होइन? समस्या मात्रै त होइन होला नि, के छ धान खेतीमा?
होइन, धान खेतीमा समस्या चाहिँ यस्तो, सर्वप्रथम त लगानी गरेको लगानी र उत्पादन चाहिँ घाटा परेको छ, युवाहरू सब विदेशतिर गएछ, विदेश किन जान्छ भन्दाखेरिमा यहाँ चाहिँ धान खेती गरेर फाइदा नहुने भयो, अब मेहनत गरेर के गर्दा ज्याला पानी नआउने भएपछि यो छोडेर विदेश जाने भएछ। अब हामी जस्तो बुढाहरूले अब सधैँ गर्न सकिन्न र अनि काम गर्ने मान्छे कहाँबाट आउँछ? कति पैसा चाहिँ मधेसका मान्छेहरू आएर उनले जति भन्छ त्यतिमा काम लगाएर गर्दाखेरिमा हिसाब गर्दाखेरिमा घाटा छ, होल खेतमा अलिकति आउँछ, अरूमा चाहिँ घाटा पर्दैन, नाफा पनि हुँदैन, कोहीमा त घाटै पर्छ, अरूमा चाहिँ केही आउँदैन, त्यसो भए आउँदाखेरिमा मान्छेले खेती गर्न चाहिँ छोडे। अब यहाँ समस्या भन्ने चाहिँ के छ भने सर्वप्रथम त राज्यले सिँचाइ गर्नु पर्यो एउटा, अर्को कुरा यो जुन छ नि मूल्य निर्धारण गर्नु पर्यो। जस्तै इन्डियामा एउटा तालिममा म चाहिँ गएको थिएँ, त्यहाँ किसानहरूलाई चाहिँ त्यहाँ इन्डियामा के गर्दो रहेछ भनेदेखि किसानहरूलाई सहकारी छ, त्यहाँ सहकारीले ग्राम विकास भन्दो रहेछ मोल दिने, ऋण दिने, सबै दिने र पहिला नै तिम्रो चाहिँ धानको उत्पादनको मूल्य यति भनेर तोकिदिने, पहिले तोकिदिइसकेपछि हिसाब गर्यो फाइदा हुने भने गर्छ, नभए भने गर्दैन। र कतिपय हाम्रो यहाँ चाहिँ बिउहरू आउँछ, हेर्नुहोस् बिउहरू चाहिँ उम्रिँदैन, किनेर ल्याएको हुन्छ, नउम्र बिउ हुन्छ, अब यहाँ सरकारको चाहिँ नियन्त्रण छैन, मोल खोज्यो भनेदेखि मोल चाहिँ तपाईँको पुरा महँगो हुन्छ, राज्यले त अनुदान दिएको भन्छ तर खास किसानहरूले चाहिँ त्यहाँ पाउँदैन, अरू ठुला ठुला बिजुवा धनीमनीहरूले मात्रै चाहिँ पाउँछ र राज्यको नीति अब ठुलालाई मात्रै दिने भनेको छ। अलि यसले गर्दाखेरिमा के छ भन्दाखेरि अलि धनी धनीहरू ठुला फार्महरू ठुला ठुला गर्नेहरूलाई मात्रै दिएपछि सानाको चाहिँ त्यो तल तल हुँदै गएपछि त्यो चाहिँ निख्रिएर चाहिँ जान्छ र अनि धनीको र गरिबको खाडल ठुलो हुँदै जान्छ, त्यो स्थिति चाहिँ यहाँ सिर्जना भएको छ। मुख्य कुरो त राज्यको कृषि नीति हुनु पर्यो, तल्लो तहका किसानहरूलाई कसरी विकास गरेर अगाडि बढाउने भन्ने चाहिँ नीति नभएसम्म यो किसानहरूको चाहिँ पलायन भएर नै जान्छ र देशमा चाहिँ उधान जाँदैन। पहिलेको कुरा हो, 40-45-46 सालभन्दा अगाडि हाम्रो यहाँ चाहिँ धान चामल निर्यात कम्पनी खोलेर चाहिँ निर्यात गर्थ्यो, म हामीले चाहिँ त्यहाँ चाहिँ बेच्थ्यौँ धान, मूल्य पहिला तोक्थ्यो, अब अहिले आएर अब चामलै बाहिरबाट आएर चाहिँ चामल खानु खाइराखेको छ भने हाम्रो चाहिँ धानै बिक्री नहुने स्थिति चाहिँ आएको छ। जस्तै ढुटो एउटा चाहिँ धान कुटेको डडल्नाको 10 रुपियाँ 12 रुपियाँ 11 रुपियाँदेखिको 12 रुपियाँसम्म डडल्नाको चाहिँ किलोको पर्छ, धान चाहिँ 11-22 रुपियाँ 21 रुपियाँ अहिले भन्ने हो भने त 2021 भन्दा कसैले पनि दिँदैन राम्रो धानको। अझ चाहिँ यो राजाचार भन्ने छ एउटा, राजाचारको चाहिँ अस्ति भर्खर मैले अलिकति 1700 बेचेँ,
क्विन्टेलको
1700 चाहिँ बेचेँ,
जुन धानको डडाल्नुकै
झन्ै अहिले हाललाई चाहिँ 9 रुपियाँ छ,
भनेपछि समस्या छ।
अब
अलिकति जस्तो पहिला गोरु लगाउँथे, अब अहिले ट्र्याक्टरको चलन आएछ होइन, ट्र्याक्टरको भाडा, मजदुरको ज्याला होइन, यो विषयमा चाहिँ कस्तो छ धान खेतीमा?
होइन, के छ मजदुरको ज्याला, धानको अनि ट्र्याक्टरको ज्याला, सबै हिसाबको त मलको त कुरै छोड्नु, आफ्नो मेहनत गरेर कुरै छोड्नु, गर्दाखेरिमा पनि घाटा छ,
कसले के गरिदिँदाखेरि चाहिँ सहज हुन्छ धान खेती गर्ने किसानलाई?
होइन, अब यहाँ चाहिँ के हुनु पर्यो भने किसानहरूलाई, अब यहाँ धनी धनी मान्छेहरू किसान गरेर बसेको छैन, उनीहरू बन्न व्यापार विदेश सारा गरेका छ। जब एक बिघा दुई बिघा दस कट्ठा पन्ध्र कट्ठा बस्ने चाहिँ साना किसानहरू छन्, साना किसानहरूलाई हित गर्नलाई राज्यले एक किसिमको चाहिँ नीति बनाउनु पर्यो। सर्वप्रथम त देशको गर्नलाई यो प्लटिङ रोक्नुपर्छ, होलहरूमा या धान हुने ठाउँमा प्लटिङ गरेर ग्राभल राखेको छ, राज्यले सिंचाईको व्यवस्था गर्ने, अनि त्यो धान उत्पादन भएको मूल्य पहिला चाहिँ तोकिदिने, अनि मोलमा अनुदान दिया छ भनेको छ, खास खेती गर्ने किसानले चाहिँ अनुदान पाइराखेको छैन, ब्ल्याकमा गइराखेको छ। त्यसरी किसान खेती नै गर्ने जुन हलो जोत्ने कोदालो खन्ने किसानको र राज्यको प्रत्यक्ष सम्पर्क हुनु पर्यो, त्यसो भयो भनेदेखि उत्पादन गर्ने सारा हुन्छ। अहिले त हाम्रो स्थितिमा भन्ने हो भनेदेखि यहाँ यो डेढ बिघा दुई बिघा जग्गा भएको मान्छे चाहिँ धेरै धनी गइसक्यो, दस कट्ठा पाँच कट्ठा भन्दा चाहिँ मान्छेहरूको जग्गा छैन, जम्मै प्लटिङ गरेर चाहिँ सकिसक्यो, र यहाँ प्लटिङ गर्ने जग्गा बेच्ने, कोही काठमाडौँ कोही बजारतिर घर बनाउने, कता कता के गर्ने, कति मान्छे त यस्तो भयो यहाँको जग्गा बेचेर बेलायत लिएर पैसा लिएर गएका छन्, विदेश लिएर चाहिँ पैसा विदेश लिएर गइसकेर यहाँ पलटाट स्थिति छ।
अब यी सबै समस्या छन्, समाधानका लागि पनि कसले के गरिदिनुपर्छ भन्ने कुरा पनि तपाईँको आयो। आजभन्दा अगाडि जस्तो जिल्ला कृषि विकास कार्यालय, कृषि उपकेन्द्र होइन, यी निकायहरूमा तपाईँहरूले हामीलाई यस्तो यस्तो समस्या पर्यो, समाधान गरिदिनु पर्यो भनेर जानु भएन?
एकदम गर्छ, हामीलाई यस्तो चाहिँ समस्या के होइन, यो राज्यको नीति छ, राज्यले चाहिँ जे भन्छ त्यही गर्ने कुरा हो। अब प्राविधिक गर्ने, अब सिंचाइ छैन, हामीले सिंचाइ गरिदिएर चाहिँ केही हुँदैन, अब हामीले चाहिँ गर्न सकिँदैन, बजेट आयो भनेदेखि दिने कुराहरू हो। अब तपाईँ प्राविधिक सल्लाह चाहिन्छ भनेदेखि के समस्या पर्यो आउनुहोस्, हामी सल्लाह दिन्छौँ। आखिरीमा अब त्यो प्राविधिकले मात्रै किन, त्यहाँ स्रोत हुनु पर्यो, साधन हुनु पर्यो, सबै जुट्ने कुराहरू त हुनु पर्यो, र मुख्यतः किसान हितको कार्यक्रम चाहिँ राज्यले चाहिँ ल्याउनु पर्यो हगि। कति स्थान सिँचाइ गर्न सकिन्छ, कतिसम्म सिँचाइको व्यवस्था के छ, सिँचाइको उसमा कस्तो छ, अनि मलहरूमा अनि मूल्यहरूमा हरेकहरूमा चाहिँ नहेर्ने हो भने अब किसानहरू चाहिँ त पुरै पलायन भएर गइसक्यो।
किसानै चाहिँ के कुरामा सचेत हुनु पर्यो, जसले धान खेती गरिराख्नु भएको छ, तपाईँसँग त धेरै लामो समयको अनुभव छ होइन, किसानले धान खेती गर्दै आउनु भएको छ, कतिपय निर्वाहमुखी खेती पनि भइराखेका छ होइन, अब यसलाई अलिकति व्यावसायिक हिसाबले अगाडि बढाउन, जसले थोरै खेतमा पनि धान खेती गरिराख्नु भएको छ भने के कुरामा ख्याल गरियो भने घाटा नहोला जस्तो लाग्छ तपाईँलाई?
हजुर, यो थोरैमा ख्याल गर्नलाई चाहिँ अब त्यो सुविधा नभएर सबभन्दा त ती किरा रोग किरा लाग्यो भने प्राविधिक कहाँ जाने, प्रत्यक्ष सम्पर्क गर्न जाने, औषधि सजि यता विषादीहरू त्यो पसलमा नकिनिकन उनीहरूको सिफारिसमा किन्ने, र त्यो सकभर त्यो जेला लगाउनु भन्दा फाइदा लिनलाई आफूले चाहिँ बढी काम हो, चाहिँ आफूले मेहनत गर्नुपर्छ, किनभने आफू मेहनत नगर्ने गफ गरेर चाहिँ बस्ने, अरू मान्छे मात्रै लगाएर अरूको भरमा चाहिँ हुँदैन, र अनि त्यसमा चाहिँ समयमै बिउको मुख्यतः चाहिँ उत्पादन राम्रो हुनलाई बिउ राम्रो हुनु पर्यो, बिउलाई चाहिँ बढी ध्यान दिने, आफ्नो अब क्षमता भ्याएसम्म चाहिँ त्यसैमा लाग्ने कुरा भयो भनेदेखि हुन्छ। तर त्यो अब के छ, त्यो गर्दा गर्दै पनि सबै भइसकेपछि पनि बजारको मूल्य नहुने भएको नभएको हुँदाखेरिमा खाना अनि मान्छे चाहिँ निराश हुन्छ, र यस्तो चाहिँ छ हजुर, यस्तोसम्म परिस्थिति छ, जब वर्षभरि खेती लगाउँछ अनि लगायो अनि साउलाई तिर्नु उता तिर्नु मलको के तिर्नु पर्ने छ जोतेको सबै तिर्यो, अनि घरमा चाहिँ गोदाममा धान हुँदैन, घरमा धान हुँदैन, धान सबै सुम्पिएर आँखाबाट आँसु झारेर बस्नुपर्ने स्थिति किसानहरूको चाहिँ यस्तो स्थिति चाहिँ छ, र मूलकै कुरा चाहिँ मूल्य नै छैन, र मूल्यको अभावले यहाँ किसानहरू चाहिँ ठुलो चाहिँ मर्कामा परिरहेको छ।
उहाँ हुनुहुन्थ्यो धान खेती गर्ने चितवन भरतपुरका 73 वर्षीय तोयानाथ पन्त। धान खेतीको विषयमा हामीले नेपाल कृषि अनुसन्धान परिषद नार्कका धान बाली विज्ञ हरिकृष्ण उप्रेतीसँग पनि कुराकानी गरेका छौँ।
अहिलेसम्मको हिसाबमा हेर्दाखेरि कम्तीमा पनि 10-15% चाहिँ बढी उत्पादन हुनुपर्छ, किनभनेखेरि यसपाला गत वर्षको भन्दा पानी चाहिँ अलि समयमै परेको र अलि बिचबिचमा पनि राम्रैसँग समानुपातिक हिसाबले, मतलब यो 4 महिना धान लगाउने अवधिभरमा चाहिँ राम्रैसँग परेको हुनाले धानको उत्पादन यसपाला चाहिँ बढ्छ। कतिपय ठाउँमा चाहिँ अलिकति बाढीले अलिअलि नोक्सान गरे तापनि समग्रमा धान उत्पादन चाहिँ राम्रो हुन्छ यसपाला, मुख्य कारण चाहिँ समयमै अनुकूल वर्षा भएको हुनाले हो।
हजुर, अर्को कुरा, अब नेपालमा धान भनेको मुख्य खाद्यान्न बाली, पहिलो मुख्य खाद्यान्न बालीमा पर्छ, तर पछिल्ला वर्षहरूमा चाहिँ किसान धानमा भन्दा अरू व्यवसायतर्फ आकर्षित भइरहेका हुन् भन्ने देखिन्छ नि, तपाईँहरूले त अब अनुसन्धान गरिरहनु भएको छ, के देख्नुहुन्छ?
यसमा यस्तो धान बाली नेपालको चाहिँ मौसमको प्रक्रियाहरू अनि प्रक्रियाको कारणबाट र नेपालको सांस्कृतिकमा हाम्रो पहिलेदेखि चलिआएकोमा धान चाहिँ अभिन्न अङ्ग रहेको हुनाले वर्षा सिजनमा धान लगाउने ठाउँमा अथवा पानी जम्ने ठाउँमा धान बाहेक अरू बाली त हुँदै हुँदैन, त्यस कारणले धान यसमा लगाउनै पर्ने हुन्छ। धान त लगाउँछन् लगाउँछन्, एरिया चाहिँ घट्दै गएको छ धान,
जस्तो एउटा तपाईँले भने जस्तो त्यो क्षेत्र घट्नुमा एउटा अब घरहरू बन्नु त एउटा भवन बन्नु त छँदैछ, अर्को चाहिँ यो मान्छेले चाहिँ अब अरू व्यवसायकै जस्तो धान खेतमा माछा पाल्ने भने धानमा भन्दा बढी माछामा चाहिँ फाइदा देखे किसानले, अब अनि अर्को कुरा चाहिँ अघि हामीले भन्यौँ नि किसान काम गर्ने मान्छे नहुनु, अब त्यो कारणले गर्दाखेरि चाहिँ धान उत्पादन अरू बाली अथवा अरू पेसा व्यवसाय यो खेतीपातीकै अथवा पशुपालनकै व्यवसाय भन्दा अलि अप्ठ्यारो हुँदै गा हो कि त के लाग्छ तपाईँहरूलाई?
त्यो त्यो पनि हो, अब यसमा चाहिँ एकदम जायजली कुरा उठाउनु भएको हो। धानको क्षेत्रफल घट्नुमा एउटा त हाम्रो यो घर घडेरीको कारणबाट एउटा, अनि यहाँले भने जस्तै माछा खेतीपट्टि अथवा अरू पशुपालनपट्टि बिस्तारै डाइभर्ट भएको कमर्सियल लाइफपट्टि त्यसरी गएको कारण एउटा, अर्को हो भनेदेखि अर्को चाहिँ खास गरेर अलि दूरदराज पहाडी क्षेत्रतिर चाहिँ मान्छे चाहिँ बाहिर गए यो काम गर्ने सिलसिलामा चाहिँ, अब यहाँ चाहिँ जीवन निर्वाहमुखी जीवन धान्न चाहिँ गाह्रो भएको हुनाले बाहिरी देशमा अरब अरू देशहरूमा चाहिँ रोजगारको सिलसिलामा गएको हुनाले काम गर्ने मान्छेको अभावले चाहिँ धान खेती चाहिँ खेत माझा रहँदै गएको कारण चाहिँ हो, यी दुई तिनवटा कारणले गर्दा त्यो भएको हो। र यो हुनुमा हाम्रा नीति नियमहरू पनि हाम्रो पोलिसीका कुराहरू पनि यसमा अलिअलि जिम्मेवार चाहिँ छन् नै, पक्कै पनि छन्। यसमा पहिलो कुरा चाहिँ एउटा चाहिँ हाम्रो कृषि चाहिँ प्रधान देश भन्छौँ, धानलाई चाहिँ बढी पानी चाहिन्छ, धान रोप्नले जहिले पनि आकाशमुख तान्नुपर्ने अवस्था चाहिँ हाम्रो
छ। अन्त्यमा भनिदिनुहोस् न, जस्तो अब किसानलाई हामीले अब यान्त्रिकरणतर्फ लाने भनेका छौँ, केही ठाउँमा त मेसिनले धान रोपाए पनि हुन्छ तर सबै ठाउँमा त्यो पुगेको छैन, अब अनुदानकै कुरा होला, के भइदियो भने धानमा पनि किसानको आकर्षण चाहिँ कायमै रहन्छ अथवा योभन्दा बढ्न सक्छ होला, के गर्नु?
पहिलो नम्बरमा सिँचाइको सुविधा बढाउन सक्नु पर्यो, त्यसको लागि चाहिँ अब हाम्रो सिँचाइ कहाँबाट कसरी कुन ठाउँमा लान सकिन्छ त्यो हिसाबको प्लान बनाएर सिँचाइको सुविधा बढाउनु पर्यो, एक नम्बरमा त्यो हुन्छ। दुई नम्बरमा चाहिँ मल खादको व्यवस्थापन देशभित्र हुन सक्नु पर्यो, जहिले पनि मल चाहिँ मल हाल्ने बेलामा बाहिरी देशमा चाहिँ अथवा बाहिरी किसानहरू अरूको भरमा पर्ने भावनाले त्यो व्यवस्था सहिलो हुनु पर्यो। तेस्रो कुरा यो खरिदको व्यवस्था, धान उत्पादन भइसकेपछि किसानहरूले चाहिँ त्यो बजारमा आउने त्यो दलालहरूको भरमा चाहिँ बेच्नुपर्ने हुन्छ, त्यस कारणले एउटा उचित मूल्य समयमै सरकारले निर्धारण गरिदिएर त्यही मूल्यमा बिक्री गर्ने व्यवस्थाहरू, त्यो यी कुराहरू तिनवटा यो कुराको साथसाथै अब हाम्रो चाहिँ जनसङ्ख्या मतलब हामी चाहिँ काम गर्ने कामदारहरू चाहिँ हाम्रो बिस्तारै कम हुँदै गएको अवस्थामा हामी यन्त्रीकरणमा जानै पर्छ। यन्त्रीकरणमा जानको लागि चाहिँ अलिअलि चाहिँ हाम्रो गभर्मेन्टले अहिले ल्याएको छ जोन सुपर जोनको अवधारणा ल्याएर चाहिँ कुन क्षेत्रमा धान लगाउने, कुन क्षेत्रमा माछा पाल्ने, कुन क्षेत्रमा के गर्ने, यो जोन सुपर जोनको अवधारणा ल्याएर काम गर्न सुरु गरेको छ। यो एकदम राइटली आएको छ, यसलाई अब बढावा दिनको लागि जुन अनुदानका कुराहरू आएका छन् ती अनुदानका कुराहरू पनि अब चाहिँ कस्तोमा दिन सक्नु पर्यो सरकारले विशेष ग्राह्यता दिएर भनेदेखि कि त सामुदायिक खेतीको व्यवस्थापन गरेर कि सहकारीको अवधारणामा चाहिँ जहाँ चक्लाबन्दी गराउने के चक्लाबन्दी गराएपछि अनि हामी मेगानाइजेसनमा जान सक्छौँ। अहिलेको अवस्थामा अहिलेको हाम्रो जुन खण्डीकरण भइरहेको छ, जग्गाको खण्डीकरण भइरहेको छ, त्यो अवस्थामा हामी मेकानाइजेसन गर्न सक्दैनौँ, यन्त्रीकरण गर्न सक्दैनौँ, त्यस कारणले अब हामीले खेती गर्नको लागि कमर्सियल रूपमा जानको लागि चक्लाबन्दीको हिसाबमा ल्याउनु पर्यो, जसले सामुदायिक खेतीको अवधारणा ल्याएर आफ्नो वरिपरिका छिमेकीमा ठुलो क्षेत्रमा चाहिँ खेती गर्छ त्यसलाई विशेष ग्राह्यता दिनु, सर राज्यले दिने अनुदानहरू ब्याजमा सहुलियत दिनेहरू कुराहरू ती कुराहरू चाहिँ त्यहाँ चाहिँ व्यवस्थापन गरिदिनु पर्यो। त्यस्ता सामुदायिक खेती अथवा सहकारी खेतीलाई चाहिँ यन्त्रीकरण गर्न पनि सजिलो हुन्छ र त्यस्तो ठाउँमा चाहिँ हामीले राज्यले दिनुपर्ने सुविधाहरू चाहिँ बढी त्यसमा केन्द्रित गर्यो भनेदेखि र अघि नै मैले भनेको कुराहरू सिँचाइको सुविधा त्यस्तो ठाउँमा सिँचाइ कहाँ कुन क्षेत्रमा धान खेती गर्ने हो त्यो क्षेत्रमा सिँचाइको प्राचुर्यता छ कि छैन सम्भावना के छ त्यो हिसाबले सिँचाइको व्यवस्थापन त्यस क्षेत्रमा मल बिउको चाहिँ सजिलो उपलब्धता र अन्तिममा चाहिँ उत्पादन भइसकेपछिको खरिद गर्ने परिपाटी किसानले चाहिँ उचित मूल्य पाउने अवधारणा भयो भने किसानहरू आकर्षित हुन्छन् र धान खेती बढ्छ।
हुन्छ, तपाईँलाई धेरै धेरै धन्यवाद उप्रेती।
हस्, धेरै धेरै धन्यवाद।
उहाँ हुनुहुन्थ्यो नारका धान बाली विज्ञ हरिकृष्ण उप्रेती। धान खेतीको विषयमा कुरा गर्दा गर्दै आजको लागि कार्यक्रमको समय सकिने लागेको छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको आजको विशेष बलिदिन नेपालबाट प्राविधिक साथी मनोज विष्टसँगै म मिलन तिमिल सेना पनि विदा माग्छु। नमस्कार।